रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
बझाङमा पहिरोमा पुरिदा एकै घरका तीनजना सहित चारजनाको ज्यान गयो, दुईजना घाइते।
कर्णाली प्रदेशको डोल्पा र हुम्लामा रोपाई सकियो, देशभर अझै 28% रोपाई हुन बाँकी।
डाक्टर केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन, तरुण दलका अध्यक्ष सहित दर्जन भन्दा बढी घाइते।
र आउँदो फागुनमा हुने 13 दक्षिण एसियाली खेलकुदमा पहिलो पटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सन्तोष र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बझाङ जिल्लाको खप्तट छन्ना गाउँपालिका वडा नम्बर 6 बयानामा पहिरोमा परि एकै परिवारका तीनजना सहित चारजनाको घटनास्थलमै नै ज्यान गएको छ। घटनामा दुईजना घाइते भएका छन्। खप्तड छान्ना गाउँपालिका वडा नम्बर 6 बयानाकी 45 वर्षीय उज्जली देवी थापा, उहाँकी 32 वर्षकी बुहारी महेश्वरी थापा र महेश्वरीका 6 वर्षीय छोरा कृष्ण थापाको घटनास्थलमा नै ज्यान गएको उद्धारका लागि घटनास्थलमा खटिएका वडा सदस्य प्रेम बहादुर थापाले बताउनुभयो। त्यसै गाउँका 20 वर्षीय मङ्गल थापाको पनि त्यही पहिरोमा ज्यान गएको वडा सदस्य प्रेम बहादुर थापाले बताउनु भएको छ। घटनामा परि त्यसै गाउँ का 5 वर्षीय कविराज थापा र ऋकेश थापा घाइते भएका छन्। गाउँ नजिकै रहेको शिव मन्दिर गलेगुडामा पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घरबाट घाँस लिएर चौपाया भएको ठाउँमा जाँदै गर्दा बीचमा पहिरोमा परि उनीहरूको घटनास्थलमा नै ज्यान गएको वडा सदस्य प्रेम थापाले बताउनुभयो।
यता बझाङको सदरमुकाम नजिकै रहेको डुङ्ग्री खोलामा नुहाउँदै गरेकी 10 वर्षीय सुस्मिता ओली बगेर बेपत्ता भएकी छन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 3 रहेको खोलामा नुहाउँदै गरेकी 10 वर्षीय ओली बेपत्ता भएको प्रहरीले जनाएको छ। सुस्मिताको खोजीका लागि स्थानीयवासी र प्रहरी लागि परे पनि अहिलेसम्म नभेट टिएको प्रहरीले बताएको छ।
साउन पहिलो सातासम्म कर्णाली प्रदेशको डोल्पा र जुम्लामा मात्र रोपाई सकिएको छ। अन्य जिल्लामा भने पर्याप्त मात्रामा पानी नपरेका कारणले रोपाई हुन नसकेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा आजसम्म 73% मात्रै रोपाई सकिएको मन्त्रालयले जनाएको छ। समयमा नै पानी नपर्दा कर्णाली प्रदेशमा 27% रोपाई अझैसम्म बाँकी हुन सकेको छैन। अहिलेसम्म सुर्खेत र दैलेखमा कम रोपाई भएको छ। कर्णाली प्रदेशका हुम्लामा 97%, कालीकोटमा 93%, मुगुमा 75% र दैलेखमा 45%, त्यसै गरी सुर्खेतमा 60%, रुकुम पश्चिममा 85%, सल्यानमा 89% र जाजरकोटमा 96% रोपाई सकिएको छ। अघिल्लो वर्षको यही अवधिमा कर्णालीका अधिकांश जिल्लामा रोपाई सम्पन्न भएको थियो। कर्णाली प्रदेशका उच्च पहाडी जिल्लाका केही ठाउँमा रोपाई अन्तिम चरणमा पुगेको छ भने केही ठाउँमा 100% रोपाई हुन बाँकी रहेको छ।
यता देशभरि झैँ देशभरिमै अझै 28% रोपाई हुन बाँकी रहेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार देशैभरि 72% मात्रै रोपाई सकिएको जनाएको छ। अझै पनि तराईका क्षेत्रमा 29% खेतमा रोपाई हुन बाँकी रहेको छ भने मध्य पहाडी क्षेत्रका 27% खेतमा रोपाई हुन बाँकी नै रहेको छ। नेपालको उच्च पहाडी क्षेत्रमा अझै 26% खेतमा रोपाई हुन बाँकी रहेको छ। अहिलेसम्म सप्तरीमा सबैभन्दा कम 30% मात्र धान रोपाई भएको छ भने कैलालीमा 99% खेतमा रोपाई सकिएको छ। नेपालमा 1,52,469 हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ।
पछिल्लो समय महिलाहरू व्यावसायिक क्षेत्रमा संलग्न हुने क्रम बढ्दै गएको छ। राम्रो आम्दानी हुने भएपछि महिलाहरू यी व्यवसायप्रति आकर्षित भएका हुन्। व्यवसाय सुरु गरेसँगै महिलाहरूले अहिले घर परिवार सञ्चालनमा समेत सहयोग पुगेको बताउने गरेका छन्। अधिकांश महिलाहरू फेसन बुटिक सिलाई कटाई र ब्युटी पार्लरमा मात्रै लगानी गर्ने गरेको देखिएको छ। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री नेपालगञ्ज सहकर्मी निशु जोशीबाट।
जन्मदेखि मृत्यु पर्यन्त मानिसलाई आवश्यक पर्ने पेसा हो सिलाई कटाई। घरमै थोरै लगानीमा पनि गर्न सकिने भएकाले यसप्रति महिलाहरूको आकर्षण बढिरहेको छ। तर यही व्यवसायलाई फरक ढंगले सञ्चालन गर्न सके सोचे जस्तो आमदानी लिन सकिने व्यवसायी गीता थापा बताउनुहुन्छ।
बेबी सेटहरू के बच्चाको चोली सेटहरू चाहिँ यहाँ चाहिँ त्यति छ्यापछ्याप्टी पाइँदैन थियो, काठमाडौँबाट आउँथ्यो, त्यो चिज बनाउन पाए हुन्थ्यो भनेर सुरु नै त्योबाट गरे। तर धेरै जस्तो ठाउँमा एकदम मिक्स के जम्मै एउटैले गर्न खोज्ने खालको हुन्छ नि त, त्यो भयो भने चाहिँ सबैजना भद्र गोलमा रुमल लिन्छ। तर आफ्नो आफ्नो त्यो आइटमहरू चाहिँ फरक त्यसरी मिलेर चाहिँ यो सिलाइ कटाइ गर्ने एउटा जुन छ नि एसोसिएसन त्यसले पनि त्यसरी चाहिँ गरिदिएको भइदिए चाहिँ व्यवस्थित हुन्थ्यो के।
बजारको आवश्यकता र मागलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गरेकोले थापाले 700 रुपियाँबाट कोठामै सुरु गर्नुभएको व्यवसाय अहिले 7 लाखको कारोबारमा पुगेको छ। पछिल्लो समय महिलाहरू क्षमताका साथै सुन्दरतामा समेत ध्यान दिन थालेका छन्। त्यसकारण ब्युटी पार्लर फेसन बुटिक व्यवसायहरू पनि फस्टाउँदै गएका छन्। ग्राहकहरूको रोजाइ र चाहना पनि फरक फरक हुँदै गएकाले सृजनशील बन्न सके मात्रै व्यवसाय फस्टाउने ब्युटिसियन सरिता बोहरा बताउनुहुन्छ।
हेरेर सामान हेरेर कस्टमर आउँदैन क्या, तपाईँको काम हेरेर आउँछ। मैले कस्तो काम गर्छु, सबै राम्री हुन खोज्ने रुट छ, सबै पार्लरहरू चल्छ।
अहिले फेसनेबल पहिरनमा धेरैको आकर्षण छ, तर हरेक व्यक्तिको रुचि अनुसार फरक फरक तरिकाले फेसन डिजाइन गर्ने डिजाइनरको अभाव छ। प्रतिस्पर्धात्मक बजारमा फरक पनि दिन सके मात्रै व्यवसाय चल्ने फेसन डिजाइनर विवा केसी बताउनुहुन्छ।
र बुटिक भनेको चाहिँ कस्तो हो भने चाहिँ अब तपाईँको झुन्डाको पिसहरू मात्रै हेर्ने होइन कि, अब तपाईँको बढ्न अनुसार तपाईँको जस्तो हेयर कम्प्लेक्सन अब स्किन कम्प्लेक्सन अनुसारहरू चाहिँ हामीले चाहिँ जस्तो डिजाइन तपाईँलाई यस्तो राम्रो देख्छ भनेर सजेस्ट पनि गर्ने हो। ठाउँ ठाउँमा खुल्यो भने राम्रो पनि हो। अब मान्छेहरूलाई त एउटा मात्रै ठाउँमा नभएर कुनै चिज कहाँ पाउँछ कुनै चिज कहाँ पाउँछ होइन, अब सहजै भेट्न सक्छ नि त।
पछिल्लो समय महिलाको रोजाइमा पर्ने व्यवसायहरू सीमित छन्। एउटै व्यवसायमा धेरैको संलग्नता छ जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्दछ। तर आफैलाई सृजनशील बनाउन सके र बजारको आवश्यकता अनुसार गुणस्तरीय उत्पादन र सुविधा दिन सके असफल हुनुपर्ने अवस्था नआउने सफल उद्यमीहरू बताउँछन्।
हामीसँग छिमेक सरिफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बझाङमा पहिरोमा पुरिँदा एकै घरका 3 जनासहित 4 जनाको ज्यान गयो, 2 जना घाइते, कर्णाली प्रदेशको डोल्पा र हुम्लामा रोपाई सकियो लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको आज 36 स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। दिवसको अवसरमा नेपाली कङ्ग्रेस सुर्खेतले पनि आज विशेष कार्यक्रमको आयोजना गरेको छ। कोइरालाको स्मृतिमा नेपाली कङ्ग्रेस सुर्खेत क्षेत्र नम्बर 2 कार्य समितिको आयोजनामा आज वीरेन्द्रनगरमा बहुआयामिक व्यक्तित्व बिपी र वर्तमान सन्दर्भ विशेष अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ। नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउनु भएका कोइरालाको जन्म विक्रम सम्बत 1971 भदौर 24 गते भएको थियो। 2015 सालमा प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बिपीले अङ्गीकार गर्नुभएको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेको बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा बिपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए। पञ्चायत व्यवस्था विरुद्ध निरन्तर सङ्घर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएको बेला 2033 सालमा राष्ट्रिय मिलमिलाको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किनु भएको थियो। आफ्नो स्वार्थ आस्था आदर्श सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान राष्ट्रवादी चिन्तन स्वर्गीय कोइराला नेपाली राजनीतिक मात्र नभई साहित्यिक फाँटमा पनि त्यत्तिकै चर्चित हुनुहुन्थ्यो।
डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै तरुण दलले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तरुण दलका अध्यक्ष जितजङ बस्नेतसहित धेरैजना घाइते भएका छन्। अध्यक्ष बस्नेतको टाउकोमा चोट लागेको छ भने उहाँ को निजामती अस्पतालमा उपचार भइरहेको तरुण दलले जनाएको छ। प्रदर्शनकारीको ढुङ्गा लागेर केही प्रहरी पनि घाइते भएका छन्। माइतीघरबाट नयाँ बानेश्वर पुगेको तरुण दलको जुलुसले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले प्रदर्शनकारीलाई माइतीघरतिरै लखेटेपछि प्रदर्शनकारीले इन्द्रियणी फुड ल्यान्डको पार्किङमा राखिएका तीनवटा सरकारी गाडी र होटलमा ढुङ्गा मुडा गरेका छन्। ढुङ्गा लागेर गाडी र होटलको सिसा फुटेका छन्।
डाक्टर गोविन्द केसीको मागका पक्षमा सडकमा उत्रिएको नेपाल तरुण दलको आन्दोलनमा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजय बाबु शिवाकोटी पनि कुटिएका छन्। आन्दोलनका क्रममा उहाँलाई प्रहरीले लाठीचार्ज गरेको थियो भने उहाँको हातमा गम्भीर चोट लागेको छ। घटनाको नेपाल प्रेस युनियन सुर्खेतले पनि भर्सना गरेको छ। युनियन शाखा सुर्खेतका अध्यक्ष नरेशसिंह थापाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा युनियनका केन्द्रीय महासचिव शिवाकोटीमाथि कुटपिट भएको विरोध गर्नुभयो। विज्ञप्तिमा समाचार सङ्कलनको क्रममा गएका महासचिव शिवाकोटीलाई प्रहरीले लाठी हानेर गम्भीर घाइते बनाएकोमा युनियनको ध्यान आकर्षण भएको उल्लेख गर्दै दुई तिहाईको दम्बन नदेखाउन र अधिनायकवादीको शैलीमा दमनमा नउत्रिन सरकारलाई आग्रह समेत गरिएको छ।
सरकारी वार्ता टोलीले डाक्टर गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ। वार्ता टोलीका संयोजक एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ति निकालेर डाक्टर केसी पक्षलाई निशर्त वार्तामा आउनका लागि आह्वान गर्नुभएको हो। उहाँले डाक्टर केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताउनुभयो। संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डाक्टर केसीलाई काठमाडौँ नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डाक्टर केसी पक्षको वार्ता टोलीको भनाईले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताउनुभयो। सरकारले असार 32 गते शिक्षा सचिव बरालको संयोजकत्वमा डाक्टर केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो।
नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ। हिजो संघको पूर्ण बैठक बसी जारी विज्ञप्तिमा डाक्टर केसीको सत्याग्रहप्रति एकबद्धता जनाउँदै माथिमा प्रतिवेदन कार्यान्वयन गर्न जोड दिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले गरेको धरपकड र तोडफोड पनि ज्यादतिको विरोध भन्दै उनीहरूले त्यसप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको जनाएका छन्। घटनाको छानबिन गरी संलग्नलाई कारवाही गर्न संघका अध्यक्ष उदय थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
कालीकोटको राजकोट नगरपालिकामा 1500 को सामुदायिक अस्पताल बन्ने भएको छ। नगरपालिकाको पूर्ण बैठकको नगरपालिकाभित्र सामुदायिक अस्पताल स्थापनाका लागि विशेष जोड दिने निर्णय गरेसँगै अस्पताल बन्ने भएको हो। अस्पताल खोल्न अनुमति प्रदान गरेको केही महिनापछि अस्पतालका विषयमा छलफल सुरु भएको सञ्चालक समितिका अध्यक्ष तुलाराज सिंह खडाले बताउनुभयो। राजकोट नगरपालिकाभित्र रहेका तीनवटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी स्थानीय तहमा सक्रिय राजनीतिक दलका प्रतिनिधि वडाका अध्यक्ष नगरपालिकाका प्रतिनिधिलाई एकसाथ राखेर छलफल गरिएको छ।
बाँकेको समग्र विकासका लागि गत आर्थिक वर्ष 74-75 विनियोजित बजेटमध्ये चालु तर्फ 9,42,70,00,000 र पुँजीगत तर्फ 6,56,59,00,000 खर्च भएको छ। गत आर्थिक वर्ष 74-75 चालु खर्चतर्फ 10,17,47,00,000 र पुँजीगत तर्फ 8,03,00,00,000 विनियोजन गरिएको थियो। औसतमा जिल्लामा पुँजीगत बजेटको 81.82% खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ठाकुर प्रसाद पौडेलले बताउनुभयो।
बाजुरामा आर्थिक वर्ष 74-75 38,00,00,000 बजेट फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रणको कार्यालय बाजुराका अनुसार जिल्लामा गत आर्थिक वर्षमा चालु तथा पुँजीगत दुवैतर्फ गरी 38,97,19,232 रकम फ्रिज भएको हो। चालु खर्चतर्फ विनियोजित कुल 3,63,96,434 बजेटमध्ये 3,76,18,07,218 मात्र खर्च भएको छ।
श्यामा धामको शाखा सुर्खेतमा विधिगत रूपमा स्थापना गरिएको छ। कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनालले विशेष कार्यक्रमका बीच संस्थाको उद्घाटन गर्नुभएको हो। उहाँले संस्थाको उद्घाटन गर्दै खनालले समाजमा अनेक विकृति फैलिएको बेला यो संस्था स्थापनाले यसले गर्ने कार्यमा विकृति समाप्त हुनेमा मद्दत पुग्ने बताउनुभयो। श्यामा धामको स्थापनाको जिम्मेवारी लिएर आएका संस्था प्रतिनिधि विष्णु प्रसाद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर छका अध्यक्ष मोती प्रसाद कडेल, सातका अध्यक्ष ध्रुव चपाईले पनि संस्था स्थापनाका लागि जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको बताउनु भएको छ। त्यस अवसरमा देशभरमा 40 शाखा स्थापना भई काम गर्दै आएको संस्थाको नयाँ शाखा वीरेन्द्रनगर सात इत्राममा स्थापना गरिएको जनाइएको छ। कार्यक्रममा हाललाई सरस्वती बस्नेतको संयोजक गणेश गौतम उपसंयोजक र दीपक गौली सचिव रहेको 7 कमिटी समेत गठन गरिएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। दैलेखको 820 नगरपालिका वडा नम्बर 8 को सिनुवा सैनीमा रहेको बयालडुङ्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशबहादुर साई र लेखा संयोजक निरक कठायतले सहकारीको 11,20,000 रुपियाँ हिनामिना गरेको पाइएको छ। 132 शेर सदस्य रहेको सहकारी 2066 सालमा स्थापना भएको थियो। अध्यक्ष बनाइएका साई र कठायत त्यही कागजपत्र मिलाएर रकम हिनामिना गरेको स्थानीय गगन साईले बताउनुभयो। उहाँका अनुसार उनीहरूबाट रकम असुली गरिदिन भनेर इलाका प्रहरी कार्यालय राकम कर्णालीमा 2 छलफल भइसके पनि उनीहरू सम्पर्कमा नआएको बताउनुभयो।
बैतडीमा पछिल्लो समय सवारी दुर्घटना बढेको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष 73-74 16 सवारी दुर्घटना भएको जिल्ला बैतटीमा सबैभन्दा बढी जीप दुर्घटनामा पर्ने गरेको छ। धेरै चल्ने सवारी साधन पनि जीप भएकाले बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। आर्थिक वर्ष 73-74 9 जीप दुर्घटनामा परेकोमा आर्थिक वर्ष 74-75 13 जीप दुर्घटनामा परेका छन्। अघिल्लो वर्ष सवारी दुर्घटनामा परि 7 मृत्यु र 56 घाइते भएका थिए। 74-75 सवारी दुर्घटनामा परि 8 मृत्यु हुनका साथै 73 घाइते भएका छन्। पहाडी बाटो कच्ची र साँगुरो भएकाले सवारी दुर्घटना बढेको प्रहरीको भनाइ छ।
हुम्लाको सिमीकोट गाउँपालिकाको ठेरा खुम्बामा चुडिएर बाटोमा छरिएको विद्युत तारबाट करेन्ट लागेर 1 मृत्यु भएको छ भने 2 घाइते भएका छन्। स्थानीय 45 जसो भण्डारीको करेन्ट लागेर मृत्यु भएको जनाइएको छ। भण्डारीसँगै उहाँको बहिनी कलन्दरी भण्डारी र देउमा बोहरा घाइते हुनुभएको छ। गाउँपालिकाको हिल्दु साना जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत गाउँमा विस्तार गरिरहेको तार खम्बाबाट चुडिएर बाटोमा छरिएको थियो। आयोजनाको चरम लापरवाहीका कारण भण्डारीको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले आक्रोश पोखेका छन्।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। आउँदो फागुन 25 गतेदेखि चैत 4 गतेसम्म नेपालमै हुने 13 दक्षिण एसियाली खेलकुदमा पहिलोपटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने भएका छन्। काठमाडौँमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले 2 खेल थप गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी पदाधिकारीका अनुसार सदस्य राष्ट्रहरूको अनुरोधमा भएको छलफलपछि क्रिकेट र प्याराग्लाइडिङ थपिएको हो। क्रिकेटमा ओलम्पिक टोली अर्थात् U23 टिम बीच प्रतिस्पर्धा हुनेछ। 2 खेल थपिएपछि दक्षिण एसियाली खेलकुदमा 27 खेलमा प्रतिस्पर्धा हुने भएको छ। काउन्सिलको यसअघि बसेको बैठकले 25 खेल खेलाउने निर्णय गरेको थियो भने जसमध्ये कराते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गरेको थियो। त्यही 13 दक्षिण एसियाली खेलकुद काठमाडौँ र पोखरामा आयोजना हुनेछ। यसका लागि अहिले पूर्वाधार निर्माण भइरहेको छ। राष्ट्रिय खेलकुद परिषदले फागुनसम्ममा सबै पूर्वाधार निर्माण सम्पन्न हुने जनाइसकेको छ।
यता त्रिकोणात्मक T20 तथा एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि युरोपमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा शानदार जित निकालेको छ। इङ्ल्यान्डको स्थानीय क्लब ह्याम्पसायर विरुद्ध भएको एकदिवसीय खेलमा कप्तान पारस खड्काको 161 रनको शानदार शतकीय पारीको मद्दतमा फराकिलो अन्तरले जित निकालेको हो। फारसको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले 363 रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो। नेपालले दिएको उच्च रनको स्कोर पछ्याएको ह्याम्पसायरले 37 ओभर एक बलमा 19 रन मात्र जोड्न सक्यो। घरेलु टोलीलाई सस्तैमा समेट्न नेपालले खेलको 243 रनको जित सफल हात पार्न सफल भएको हो। पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान खड्गाले 106 बलको सामना गर्दै 19 चौका र 7 छक्का प्रहार गर्नुभएको थियो। 363 रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको ह्याम्पसायरले नेपाली बलर सामु निरीह रह्यो। ह्याम्पसायरले 119 रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बझाङमा पहिरोमा पुरिँदा एकै घरका तीनजना सहित चारजनाको ज्यान गयो, दुईजना घाइते।
कर्णाली प्रदेशको डोल्पा र हुम्लामा रोपाई सकियो। देशभर अझै 28% रोपाई हुन बाँकी।
डाक्टर केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन, तरुण दलका अध्यक्ष सहित दर्जन भन्दा बढी घाइते।
र आउँदो फागुनमा हुने 13 दक्षिण एसियाली खेलकुदमा पहिलो पटक क्रिकेट र प्याराग्लाइडिङ समावेश हुने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सन्तोष र मधुबन बिदा हुन्छौँ। नमस्ते।